यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। चाडबाडको समयमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई संसदीय समितिको निर्देशन। मोरङ जिल्ला अदालतद्वारा सनम साक्य हत्या र 33 किलो सुन प्रकरणमा गोरे भन्ने चुडामणी उप्रेतीसहित 6 जनालाई जन्मकैदको फैसला। नेपालमा आज थप 968 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित 6 जनाको मृत्यु, 1114 जना संक्रमण मुक्त। र यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार, पृथ्वीको जलवायु मोडेल र भौतिक व्यवस्था सम्बन्धी अध्ययन गर्ने 3 वैज्ञानिकलाई।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेको विरोधका बीच राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन 2076/77 पेश भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको हो। बैठक शुरू भए लगत्तै रोस्टम अगाडि पुगेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर सभा सञ्चालनमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदको विधि प्रक्रिया पालना गर्दै नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना भनाई राख्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। बैठक नियमित रूपमा अवरूद्ध हुँदा संसदप्रति आम मानिसको वितृष्णा हुने कुरामा सबै सचेत बन्नुपर्नेतर्फ सांसदको ध्यान आकर्षण गराउनुहुँदै सभामुख सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई पटक पटक आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असोज 22 गते शुक्रबार दिउँसो 1 बजे बस्नेछ। संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले चाडबाडको समयमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति दिल कुमारी रावल थापाको अध्यक्षतामा सिंहदरबारमा आज बसेको बैठकले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाई अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएको हो। बैठकले चाडपर्व लक्षित सुपथ मूल्य पसलको संख्या तथा सेवा विस्तार गर्न पनि निर्देशन दिएको छ। यस्तै बैठकले चाडपर्वका बेला यातायात व्यवसायीले तोकिए भन्दा बढ़ी भाड़ा लिने, क्षमता भन्दा बढ़ी यात्रु बोक्ने जस्ता गतिविधिलाई नियन्त्रण गरी यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ। जिल्ला अदालत मोरङले आज सनम साक्य हत्याकाण्ड र 33 किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका गोरे भन्ने चुडामणी उप्रेतीसहित 6 जनालाई दोषी ठहर गरी जन्म कैदको फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादी मध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरेसहित 6 जनालाई जन्मकैदको फैसला सुनाएको छ भने अन्य 2 मध्ये 1 जनालाई 3 वर्ष र अर्कालाई 6 महिना कैद सजायको फैसला भएको अदालतका श्रेष्ठदार टिकेन्द्र बीरजङ राणाले जानकारी दिनुभयो। मुद्दामा 77 जनालाई प्रतिवादी बनाइएकामा 48 जनाले सफाई पाएका छन् भने 21 जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको श्रेष्ठदार राणाले जानकारी दिनुभयो। जिल्ला अदालत मोरङमा 2075 वैशाख 19 गते आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनचोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान गरेर 4 वटा मुद्दा दायर भएको थियो। जनता समाजवादी पार्टी जसपाले सरकारमा पठाउने नेता तथा मन्त्रीहरूको टुङ्गो लगाउन भोलि बिहान 11 बजे केन्द्रीय कार्यकारिणी बैठक बस्ने भएको छ। आज सिंहदरबार स्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले भोलि काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यहरूको सामूहिक छलफलले मन्त्रीहरूको नामको टुंगो लगाउने बताउनु भएको यादवका प्रेस संयोजक महेश चौरासियाले बताउनुभयो। दलको बैठकमा आजै बिहान बसेको सत्ता गठबन्धनको बैठकका विषयमा समेत ब्रिफिङ गरिएको चौरासियाले बताउनुभयो। जसपाको यसअघिको बैठकले मन्त्रीहरूको टुंगो लगाउन पार्टीका अध्यक्षहरू यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेता अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको बागमती प्रदेश भेलाले 231 सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ। काठमाडौँमा आज आयोजित भेलाले प्रादेशिक इन्चार्ज, सह इन्चार्ज, पदाधिकारी सहितको 17 सदस्यीय सचिवालय पनि गठन गरेको छ। कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटिका सदस्यलाई शपथ गराउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमियो किसिदालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत आफू उहाँसँगै काम गर्न र नेपाल जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गर्नुभएको छ। नेपालमा आज थप 968 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 16,042 जनाको नमूनाको परीक्षण गर्दा 968 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी गएको 24 घण्टामा 1,114 जना संक्रमण मुक्त भएका छन्। हाल कोरोना संक्रमण मुक्त हुने दर 96.6% रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट आज थप 6 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या 11,180 पुगेको छ। हाल 16,248 जना सक्रिय संक्रमित रहेकामा त्यसमध्ये 335 जनाको आईसीयू र 122 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको टुंगो लगाएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरूमा घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म विदा दिने र विदाको समयमा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन उपर आदेश गर्न बार अनुसार न्यायाधीशहरूको टुंगो लगाएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, केन्द्रित समाचारका विषयमा समेत छलफल हुन सक्ने आकलन गरिए पनि विदा र न्यायाधीश टोक्ने बाहेक अन्य विषयमा कुनै छलफल नभएको सर्वोच्च प्रशासनले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको प्राथमिकता अनुसार दशैंसम्म कम्तीमा 33% नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने पूर्व निर्धारित लक्ष्य अनुसार सरकार लागिरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 10 चण्डेनी मण्डनमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले दशैंभित्र 33% र चैत्रभित्र सबै नेपाली नागरिकले कोरोना भाइरस विरूद्धको खोप लगाउन पाउने बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले भवनको गुणस्तरीयताका लागि चनाखो हुन स्थानीयवासीलाई आग्रह गर्नुभयो। 2072 वैशाख 12 गतिको भूकम्प र त्यसपछिका परकम्पले क्षतिग्रस्त बनेको स्वास्थ्य चौकी भवन 2,82,00,000 रूपियाँको लागतमा 18 महिनाभित्र निर्माण गरिने जनाइएको छ। संखुवा सभाको मादी नगरपालिका 1 उम्लिङ खोला गाउँमा 6 जनाको हत्यामा संलग्न भएको आरोप लागेकालाई अदालतले थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत संखुवा सभाले अभियुक्तहरूलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी दिल्ली प्रसाईले जानकारी दिनुभयो। मादी नगरपालिका 1 उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी प्रसाईले बताउनुभयो। अदालतले 17 वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगरमा पठाउन आदेश दिएको उहाँले जानकारी दिनुभयो। काठमाडौँको गोङ्गबु स्थित नयाँ बस पार्कबाट दशैंका लागि घर जान 17,000 यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। गत वर्ष घटस्थापनाको अघिसम्म 60,000-70,000 यात्रुले बसको अग्रिम टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको संख्यामा कमी आएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बस पार्क मात्र नभएर उपत्यका अन्य टिकट काउन्टरमा पनि अग्रिम टिकट बुकिङ गर्ने यात्रुको संख्या न्यून रहेको जानकारी दिनुभयो। दशैं नजिकिएसँगै भारतसँग सीमा जोड़िएका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेहरूको संख्या बढ़न थालेको छ। आवत जावत बढ़ेसँगै कोविड 19 को संक्रमण पनि बढ़न सक्ने भन्दै कञ्चनपुरको सीमा नाकामा हेल्थ डेस्क राखी कोरोना परीक्षण शुरू गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुर स्थित नेपाल भारत सीमा नाकाहरू गड्डाचौकी बनवासा र डोकेबजार गौरीफन्टा भएर दैनिक औसतमा 2,000 जना नागरिकहरू नेपाल भित्रिने गरेका छन् भने दैनिक औसत 700 जना नागरिकहरू भारत जाने गरेका छन्। नेपाल भित्रिनेहरूका लागि सीमा नाकाहरूमा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण गर्ने गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो।
अहिले नेपाल आउनेहरूको संख्या बढी नै भइरहेको छ। एन्टिजेन टेस्ट हुन्छ, पोजिटिभ देखियो भने हामीले आइसोलेसनको व्यवस्था गरेका छौँ दुवैतर्फ। पोजिटिभ नदेखिएको अवस्थामा सरासर घर जाने अवस्था छ अहिलेलाई।
यी दुवै सीमा नाकाहरूमा संघीय सरकारको सहयोगमा थप 1,000 जनासम्म बस्न मिल्ने होल्डिङ सेन्टर निर्माण भइरहेको छ। सुदूरपश्चिम प्रदेशका कोभिड फोकल पर्सन हेमराज जोशी।
सबै अस्पतालहरूमा बाल बालिकाको लागि 10 बेडको व्यवस्था गर्ने भन्ने खालको कुरा छ। भारतबाट जति पनि मान्छेहरू आउनुहुन्छ, आउने मान्छेहरूलाई हामीले परीक्षण गरेर मात्रै घर
सुदूरपश्चिममा खुला गरिएका 4 सीमा नाकाबाट आउने नागरिकहरू मध्ये कोविड विरूद्धको खोप नलगाएका नागरिकहरूलाई खोप लगाउन मिल्ने गरी खोपको सहज आपूर्तिका लागि प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ। त्यस्तै सीमा नाकाबाट नेपाल भित्रिने नागरिकहरूको सम्बन्धित जिल्ला प्रशासन कार्यालय, पालिका र वडासम्म छिटो छरितो जानकारी पुर्याउन सूचना प्रविधिको विस्तार गर्ने योजना बनाइएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले भन्नुभयो।
नेपाल सरकारसँग ती सीमा नाकाहरूका लागि छुट्टै खोपको व्यवस्थापनका लागि पनि हामीले अनुरोध गरेका छौँ। त्यहीँबाट खोप दिने र सीमा मान्छे पुगिसकेपछि जुन जिल्लाको हो त्यो जिल्ला प्रशासन कार्यालय सम्बन्धित पालिका र वडालाई तुरन्तै सूचना हुने गरिकन नयाँ खालको एउटा टेक्नोलोजी पनि हामी विस्तार गर्न खोजिरहेछौँ।
स्थानीय तहहरूसँगको सहयोगमा समुदाय स्तरमा समेत कोभिड 19 परीक्षण जारी राखिएको छ भने सुरक्षा निकायले दशैं तिहारको समयावधिमा सीमा नाका सहित पूर्व पश्चिम राजमार्ग, बढ़ी भीड़भाड़ हुने ठाउँ, आपराधिक गतिविधि बढ़ी हुने क्षेत्र, सार्वजनिक यातायात लगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कड़ा गर्दै जनचेतनामूलक कार्यक्रम समेत गरिरहेका छन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
राष्ट्रिय जनगणना 2078 अन्तर्गत पहिलो चरणको घर तथा घर परिवार सूचीकरण कार्य सम्पन्न भएको छ। केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरिवेक्षकले सो कार्य पूरा गरेको र छूट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर 1178 फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ। सूचीकरणको विवरण विभागको वेबसाइटमा राखिएको छ। आगामी कार्तिक 25 मंगिर 9 गतेसम्म जनगणनाको मूल गणना हुनेछ। चितवनको भरतपुरमा सञ्चालनमा रहेका 6 मेडिकललाई स्थानीय प्रशासनले कार्यवाही गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्ति, शैक्षिक प्रमाणपत्र नराखेको, बढ़ी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखी एकै ठाउँमा राखेको अनुमति नलिए सञ्चालन गरेकोमा कार्यवाही गरिएको हो। बैतडीको डिला सैनीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका 5 खाली बाटाका 27 वर्षीय महेश लुहार रहेका छन्। हिजो डिलासैनी 7 स्वाखानीबाट भैंसी किनेर ल्याउँदै गरेको बेला चट्याङ लागेर महेशको मृत्यु भएको स्थानीय मणिराम भूलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पृथ्वीको जलवायु मोडल र भौतिक व्यवस्था सम्बन्धी अध्ययन गरेका तीन वैज्ञानिकहरूलाई प्रदान गरिने भएको छ। संयुक्त रूपमा नोबेल पुरस्कार पाउनेमा अमेरिकी जापानिज वैज्ञानिक सुकुरो मनावे, जर्मनीका क्लाउस ह्यासलम्यान र इटालीका जोर्जियो पारिसी रहनु भएको छ। पृथ्वीको जलवायु भौतिक प्रणालीबारे अध्ययन गर्नुभएका मनावे र क्लाउस तथा आणविकदेखि आकाशीय पिण्डहरूको भौतिक प्रणालीको अध्ययन गर्नुभएका पारिसीलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने नोबेल पुरस्कार कमिटिले जनाएको छ। विश्वकै सबैभन्दा सम्मानित नोबेल पुरस्कार 11,40,000 डलरको रहेको छ। फ्रान्सका क्याथोलिक चर्चहरूमा रहेका पादरीहरूले सन् 1950 हालसम्म 2,00,000 भन्दा बढ़ी बाल बालिकामाथि यौन शोषण गरेको तथ्याङ्क सार्वजनिक भएको छ। चर्चका पादरीहरूबाट हुने यौन शोषणबारे अनुसन्धान गरिरहेको एक आयोगले यस्तो गलत क्रियाकलापमा 3,000 भन्दा बढ़ी पादरी संलग्न रहेका र पीड़ितहरूमध्ये 80% बालक रहेका जनाएको छ। चर्चका पादरीहरूले विगत 20 वर्षदेखि यौन शोषण गर्ने गरेका काण्डहरू सार्वजनिक हुन थालेपछि अनुसन्धानका लागि आयोग गठन गरिएको थियो। प्रतिवेदन सार्वजनिक भएपछि ईसाई धर्मगुरू पोप फ्रान्सिसले यस खबरले आफू अत्यन्त मर्माहत भएको विज्ञप्ति मार्फत जनाउनु भएको छ। सिंगापुरले विदेशी हस्तक्षेप रोक्न एक विवादास्पद कानून पारित गरेको छ। सो कानूनले अधिकारीहरूलाई सामाजिक सञ्जाल तथा इन्टरनेट सेवा प्रदायकहरूसँग प्रयोगकर्ताको जानकारी माग्न र विदेशी निकायहरूले पोस्ट गरेका सामग्रीहरू निषेध गर्न अनुमति दिएको छ। सिंगापुरले राष्ट्रिय सुरक्षामा आउन सक्ने गम्भीर खतरालाई ध्यानमा राखेर यस्तो कानून ल्याएको बताएको छ। संसदमा 10 घण्टासम्म भएको बहसपछि सो कानून पारित गरिएको थियो। सो कानूनको सहारा लिएर सरकारले आफू विरूद्धका विचारहरू निषेध गर्न सक्ने खतरा बढ़ेको भन्दै चिन्ता उत्पन्न भएको छ। भारतको उत्तर प्रदेश स्थित लखीमपुर खेरी जिल्लामा सरकारले लागू गरेको कृषि क्षेत्र सुधार कार्यक्रमको विरोधमा भएका प्रदर्शनहरूपछि सुरक्षा व्यवस्था अत्यन्त कड़ा पारिएको छ। हिजो किसानहरूले गरेको प्रदर्शनमा प्रहरले कार्यवाही गर्दा 4 किसानसहित 8 जनाको मृत्यु भएको थियो। सामाजिक सञ्जालहरूमा राखिएका विरोध प्रदर्शनका तस्विरहरूमा सवारी साधनहरूमा आगजनी गरिएको र प्रदर्शनकारीहरू रगतमा लतपतिएर सड़कमा ढलिरहेका देखिएको थियो। संघीय मन्त्रीको सवारी तातीका गाड़ीहरू प्रदर्शनमा बसेका किसानहरूलाई पेलेर अघि बढ़दा 2 जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरू उग्र भएको बताइएको छ। ताइवानले चीनलाई ताइवानी आकाशको अतिक्रमण गरी सैनिक विमानहरू प्रवेश नगराउन भनेको छ। विगत 4 दिन यता चिनिया सैनिक विमानहरूले ताइवानी हवाई क्षेत्रको उल्लंघन गरेको र आज मात्र 150 भन्दा बढ़ी सैनिक विमानहरू ताइवानी आकाशमा उड़ेका ताइवानले जनाएको छ। ताइवानको राष्ट्रिय दिवस आउने लाग्दा चेतावनी स्वरूप चीनले यस्तो गतिविधि गरेको केही विश्लेषकहरूको ठम्याई छ।
गैरआवासी नेपाली संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा रूसका डाक्टर बद्री केसीले उम्मेद्वारी घोषणा गर्नुभएको छ। मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर केसीले समृद्धि र रूपान्तरण हाम्रो साझा अभियान भन्ने प्रतिबद्धता पत्र जारी गर्दै आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो। हालको कार्य समितिका उपाध्यक्ष रहनुभएका डाक्टर केसीले प्रतिबद्धता पत्रमा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार गन्तव्य मुलुक स्थित कूटनीतिक नियोग दूतावास लगायतहरूसँग सहकार्य गर्ने, नेपालमा लगानी भित्र्याउन स्थापना गरिएको एनआरएनए नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढ़ाउने, 10 अर्बको कोषलाई थप वृहत बनाउने, गैर आवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छूट सम्बन्धी सम्झौता गर्न सरकारसँग पहल गर्ने लगायतका 55 बुँदे प्रतिबद्धताहरू अघि सार्नु भएको छ। कार्यक्रममा डाक्टर केसीले गैर आवासीय नेपाली संघलाई डिजिटल तथा स्मार्ट बनाउँदै दर्ता भएका सबै गैर आवासीय नेपालीहरूले निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि आफू क्रियाशील हुने बताउनुभयो। पत्रकार सम्मेलनमा आगामी कार्यकालको उपाध्यक्ष पदका लागि अस्ट्रेलियाका धर्मराज अधिकारी र बेलायतका डाक्टर हेमराज शर्माले उम्मेद्वारी घोषणा गर्नुभएको छ। मंगलबार नेपाली शेयर बजारको कारोबार मापक नेप्सेप परिसूचक करिब 42 अंकले सुधार भएको छ। केही दिन यता लगातार घटिरहेको नेप्सेप परिसूचकमा मंगलबार 41.84 अंकले वृद्धि भएर 2612.65 अंकमा पुगेको छ। यस दिन क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि 7.04 अंकले बढेको छ। यस दिन व्यापार बाहेकका सबै समूहहरू वृद्धि भई हरियो भएका छन्। नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने मंगलबार सुधार हुन सकेन। यस दिन दिनभर भएका 41,051 कारोबारहरूबाट 58,42,135 किता शेयरहरू 2,69,68,00,000 रुपियाँमा किनबेच भएका छन्। न्यादी हाइड्रो पावर लिमिटेडको आईपीओमा 23,57,166 जनाले शेयरका लागि आवेदन गरेका छन्। असोज 15 गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मंगलबार साँझसम्म 2,94,77,650 किताका लागि आवेदन परेको हो। सो आवेदन माघ भन्दा 14 गुणाले बढ़ी हो। कम्पनीले 22,50,000 किताका लागि शुक्रबारदेखि आवेदन खुला गरेको थियो। सरकारले 7 निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखेको छ। सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गरी ती 7 निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखेको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेलकुद समाचार।
एभरेस्ट प्रिमियर लीग ईपीएल 4 संस्करणको लीगको अन्तिम खेलमा काठमाडौँ किङ्स इलेभेनसँग खेल रद्द भएपछि भैरव ग्याडेस तेस्रो भएको छ। खेल स्थगित भएसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्। यो सँगै ललितपुर प्याटेन्सको प्ले अफ पुग्ने सम्भावना सकिएको छ। अन्तिम खेलको खेल रद्द भएसँगै काठमाडौँ 4 हुँदै प्ले अफमा पुगेको छ। अब एलिमिनेटरमा तेस्रो भएको भैरव र 4 भएको काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ। यो सँगै ईपीएलको क्वालिफायरमा शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको पोखरा राइनर्स बीच प्रतिस्पर्धा हुनेछ। सोमबार भारी वर्षासँगै भिजेको आउटफिल्डिङको कारण मंगलबार काठमाडौँ र भैरव बीचको खेल हुन नसकेपछि अङ्क बाँडेका हुन्। भैरव कप्तान शरद विश्वाकर, प्रशिक्षक पुदुवा दासनायक, काठमाडौँका कप्तान सन्दीप लामिछानी र एम्पायरहरूको लामो छलफलपछि खेल रद्द गर्ने निर्णय लिएका हुन्। यो खेल एक पटक स्थगित भइसकेको हुँदा ईपीएल नियम अनुसार अङ्क बाँडिएको हो। चितवन 5 खेलमा 4 जित र 1 हार सहित शीर्ष स्थानमा रह्यो। पोखरा 5 खेलमा 3 जित र 1 हार सहित 7 अंकसहित दोस्रो स्थानमा रह्यो। भैरव 5 खेलमा 2 जित सहित 7 अंकका साथ तेस्रो स्थानमा रह्यो। समान अंक भए पनि प्रतियोगिताको नियम अनुसार बढी जित दर्ता गर्ने टोली अघि रहने प्रावधान छ। अंक तालिकामा समान 7 अंक रहे पनि जितको आधारमा पोखरा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको हो। भैरवले 2 र पोखराले 3 खेलमा जित निकालेका थिए। लीगमा भैरव अपराजित रहे पनि एलिमिनेटर खेल्नु परेको हो। भैरवले पोखरासँग वर्षाको कारण अङ्क बाँडेको थियो। अर्को खेलमा ललितपुरसँग खेल टाई हुँदा अङ्क बाँडेको थियो। काठमाडौँ 5 खेलमा 1 जित र 3 हार सहित 4 स्थानमा रह्यो। ललितपुर 5 खेलमा 3 हार र 1 जित सहित 3 अंकका साथ 5 स्थानमा रह्यो। काठमाडौँ नेट रन रेटको कारण एलिमिनेटर खेल खेलेको हो। ललितपुर 5 खेलमा 3 हार र 1 जित सहित 3 अंकका साथ पुछारमा रह्यो। पहिलो क्वालिफायर बुधबार 9:30 हुनेछ। बुधबार नै एलिमिनेटर हुनेछ। एलिमिनेटर 1:30 हुनेछ। दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। अहिले भारतको दक्षिण बिहार तथा आसपास अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा रहेको छ। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदलिरही कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सिद्धालकादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, वर्षा 37.7 मिलिमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 67 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चाडबाडको समयमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई संसदीय समितिको निर्देशन। मोरङ जिल्ला अदालतद्वारा सनम साक्य हत्या र 33 किलो सुन प्रकरणमा गोरे भन्ने चुडामणी उप्रेतीसहित 6 जनालाई जन्म कैदको फैसला। नेपालमा आज थप 968 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 6 जनाको मृत्यु। 1114 जना संक्रमण मुक्त। र यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार, पृथ्वीको जलवायु मोडेल र भौतिक व्यवस्था सम्बन्धी अध्ययन गर्ने 3 वैज्ञानिकलाई। यसका साथै साँझ 7 बजेको समाचार यहीं सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।